यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। मुलुकको कुल बेरुजू रकम 7 खर्ब भन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजुप्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरूलाई जवाफदेही हुन प्रेरित गर्न विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो। बेरुजू कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेशागत हित, अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझै क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड़ समेत दिनुभयो। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ। जेएनजीका प्रतिनिधिसँग आज हुन लागेको छलफलका विषयमा देखिएका केही अन्यलका बीच सकारात्मक संवादका लागि आह्वान गरिएको हो। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिन नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गर्नुभयो। कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्यथा विषयसँग नमिसाउन उहाँले आग्रह समेत गर्नुभयो। कार्यदलले गत चैत्र 25 गतेदेखि सरोकारवालासँग छलफल शुरू गरेको थियो। सरकारले सार्वजनिक खरीदमा मितव्ययिता अपनाउन तथा अति आवश्यक बाहेक अन्य अवस्थामा कुनै किसिमको नयाँ सामग्री खरीद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा सबै प्रदेशमा परिपत्र पठाउँदै खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अति आवश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न तथा मौजूदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राख्न अनुरोध समेत गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधार तथा स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्री चौधरीले कृषि क्षेत्रको शिक्षा, अनुसन्धान तथा प्रविधिलाई समयानुकूल परिमार्जन गरी जनमुखी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले रासायनिक मलको आयातमा मन्त्रालयको झण्डै 50% बजेट खर्च हुने गरेकोले रासायनिक मलको आयात घटाउन जैविक मलको प्रयोग बढ़ाउनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति घटाउनुका साथै जनस्वास्थ्यमा समेत हानि पुर्याइरहेको बताउँदै राष्ट्रको जलस्रोत र विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधि मार्फत मल उत्पादन शुरू गर्नुपर्ने बताउनुभयो। सांसदहरूले बाँझो जमीनलाई खेतीयोग जमीनमा रूपान्तरण गरी सुखमवासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता समेत औंलाउनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि क्षेत्रको व्यावसायिकीकरणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहबाट पर्याप्त बजेट लगानी, नीतिगत सुधार तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरूद्ध सरकारले कुनै पनि कदम नचाल्ने प्रष्ट पार्नु भएको छ। संचारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै संचार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्नेमा जोड़ समेत दिनुभयो। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै संचार क्षेत्रलाई थप जिम्मेवार मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले आफूले प्रस्तुत गरेको प्रतिबद्धता नतिजामा आधारित भई चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था सुनवाई समितिले गरेको बताउनु भएको छ। संसद सचिवालयमा आज संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा सभापति श्रेष्ठले संसदीय सुनवाई पश्चात नियुक्त हुने व्यक्तिले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख गराई चौमासिक रूपमा विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको बताउनुभयो। उहाँले विधि र प्रक्रियाभित्र रहेर सुनवाईलाई खुला, पारदर्शी र प्रभावकारी बनाएर अगाडि बढ़ने पनि बताउनुभयो। लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले प्रशासनिक खर्च कटौती गर्न आगामी सावन 1 गतेदेखि लागू हुने गरी प्रदेशमा 8 मात्र मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। बैठकले सो सम्बन्धमा प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद कापरीको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित हाल 12 मन्त्रालय छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आजदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदको सिफारिश बमोजिम आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त गर्नुभएको हो। काठमाण्डु विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक ऋषिकेश वागले र पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका प्राध्यापक डाक्टर विष्णुराज तिवारीलाई तोकिएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख 30 गतेको निर्णय अनुसार ती विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्ने गरी उहाँहरूलाई जिम्मेवारी तोक्नु भएको हो। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले पार्टीको विधान बमोजिम श्रेष्ठलाई आज कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो। वैदेशिक रोजगारका लागि ग्रीस र यूएई पठाइदिने भन्दै 26 लाख रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 2 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका 1 52 वर्षीय मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा पर्वत कुस्मा नगरपालिका 2 32 वर्षीय प्रकाश बास्तोलाले यूएई पठाउने भन्दै रू 3 लाख रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा पक्राउ गरिएको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनु भएको छ। चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रहरूको बैठकमा नयाँ दिल्लीमा पत्रकारहरूसँगको संवादमा उहाँले सहमति जनाउनु भएको हो। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको पनि विदेश मन्त्री अराघचीले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा चीनका राष्ट्रपति सी जिनपिङसँग स्ट्रेट अफ हर्मुज पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चीनिया नेताले अमेरिका र इजरायल विरूद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीको यो धारणा आएको हो। इरान र अमेरिका बीचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ। इण्डोनेशियाको सुमात्रा टापुमा संचालित एक सुन खानी नजिकै गएको पहिरोमा परि 9 जनाको मृत्यु भएको छ। इण्डोनेशियाको सिजुङ जिल्लामा सुन खानी नजिकको चट्टान ढलेर पहिरो जाँदा 3 मिटर टाढा काम गरिरहेका खानी मजदूरहरूको समूह पूरिएको थियो। प्रहरीका अनुसार सो स्थान एउटा अवैध सुन खानी रहेको छ। अब आर्थिक समाचार।
मुलुकको कुल बेरुजू रकम 7 खर्ब रूपियाँ भन्दा माथि पुगेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा बेरुजू रकम 7 खर्ब 55 अर्ब रूपियाँ पुगेको उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संघ संस्था तथा समितिको 94 खर्ब 84 अर्ब 50 करोड रूपियाँ बराबरको लेखा परीक्षण गरेको जनाएको छ। गएको भदौ 23 र 24 आन्दोलनमा क्षति पुगेका 179 कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले 1 खर्ब 47 अर्ब 90 करोड रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षक स्वयं रायले बताउनुभयो। महालेखा परीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक व्यवहारका 88 अर्ब 9 करोड रूपियाँ बराबरको बेरुजू फेला परेको छ। यस्तै संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 49 करोड रूपियाँ, प्रदेशतर्फ 5 अर्ब 23 करोड रूपियाँ, स्थानीय तहतर्फ 19 अर्ब 5 करोड रूपियाँ, समिति र अन्य संघ संस्थातर्फ 10 अर्ब 32 करोड रूपियाँ बराबरको बेरुजू रहेको महालेखा परीक्षक रायले जानकारी दिनुभयो। यसैबीच मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरुजू फर्स्योट अनुगमन समितिले बेरुजू फर्स्योट तथा वित्तीय अनुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक रहेको औल्याएको छ। समितिले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमा वित्तीय अनुशासनलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने नीति लिए पनि सरकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख छ। प्रतिवेदनमा आगामी दिनमा बेरुजू फर्स्योटलाई प्राथमिकतामा राखी सबै निकायबीच समन्वय र सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड रूपियाँ बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% अर्थात 11 खर्ब 73 अर्ब 52 करोड रूपियाँ खर्च भएको छ। यस अवधिमा चालू खर्चतर्फ 11 खर्ब 80 अर्ब 98 करोड रूपियाँ विनियोजन भएकोमा 8 खर्ब 14 अर्ब 65 करोड रूपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै पूँजीगत खर्चतर्फ 4,07,88,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00 भने वित्तीय व्यवस्थापन तर्फ 3,75,24,00,00,000 रुपियाँ विनियोजन भएकोमा 2,45,01,00,00,000 रुपियाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसै गरी वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% पुगेको छ। चालु आर्थिक वर्षका लागि कुल 15,33,44,00,00,000 रुपियाँ बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,00,00,000 रुपियाँ आमदानी गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। एन्फाको संस्थापन पछिले अर्ली इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो। एन्फाले राखेपको स्वीकृति नलिकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो। यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाएको छ। राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका रेस्कल्याण्ड बीचको श्रृंखलामा नेपालले शनिबार अमेरिकाको सामना गर्दैछ। श्रृंखलामा दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। दुवै खेलमा विजयी टीम थियो स्कल्याण्ड, पराजित टीम थिए नेपाल र अमेरिका, अनि जितको अन्तर थियो केवल 2 रन। नेपाललाई पनि डीएल पद्धतिमा 2 रनले हराएको स्कल्याण्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्याए। लिग टूमा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। शनिबार हुने अमेरिकासँगको खेलमा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लिग टू अङ्क तालिकामा अमेरिका 25 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। श्रृंखला शुरू हुनु अगाडि शीर्षमा भए पनि स्कल्याण्डले लगातार 2 जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कल्याण्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अङ्कका साथ 7 औं स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्मेटमा 11 पटक आम्ने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ। 1 खेल टाई भएको थियो।
अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश तथा बाँकी पहाड़ी र हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। सार्वजनिक निकायले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड़। मुलुकको कुल बेरुजू रकम 7 खर्ब भन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा जेएनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या 8 वटा मात्र कायम गर्ने प्रदेश मन्त्री परिषद बैठकको निर्णय। र हुर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। द्वन्द समाधानका लागि चीनको सहयोग स्वीकार गर्ने इरानको भनाई। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।